35 बरस के बाद अचानक एक ऐसी दिलकश दिलफरेब हस्ती से फिर मिलना अगर मुयस्सर हो तो इंसान की अक्ल, उसका इदराक, उसके अल्फाज जो हैं उसके एहसास की तर्जुमानी नहीं कर सकते। लेकिन इतना मैं ज़रूर कहूँगा, नूरजहाँ जी, जितने बरस के बाद आप हमसे मिलने आई हैं, ठीक उतने ही बरस हम सब ने आपका इंतज़ार किया है।
ये थी भारत के महान अभिनेता दिलीप कुमार की एक अदा, जो 1982 में पहली बार पाकिस्तान से भारत लौटी मलकाए तरन्नुम नूरजहाँ को सिर आंखों पर बैठा रहे थे। अगर किसी से कहा जाए कि पिछले 7 दशक में भारतीय उपमहाद्वीप में किसी एक ऐसे सितारे का नाम लें जो नामचीन होने के साथ साथ थोड़ा बदनाम भी हो, लोग उसके कसीदे पढ़ते हों लेकिन कभी कभी उस पर फिक्रे कसने से भी बाज नहीं आते हों, बला की उदार हो लेकिन उसमें निष्ठुरता का भी थोड़ा पुट हो, तो लोग एक स्वर से नूरजहाँ का नाम लेंगे। जब 1998 में नूरजहाँ को दिल का दौरा पड़ा तो हम आप में से बहुत से उनके चाहने वालों ने कहा कि दिल का दौरा तो उन्हें पड़ना ही था, न जाने कितने दावेदार थे उसके और पता नहीं कितनी बार वो धड़का था उन लोगों के लिए जिन पर मुस्कराने की इनायत की थी उन्होंने।
तकते टूटी जाए आस प्यारा आए रे, तकते तकते शाम सवेरे दर्द नोखे उठे जिया घबराए रे, शाम सवेरे
अली अदनान पाकिस्तान के जाने माने पत्रकार हैं और इस समय अमरीका में रहते हैं। नूरजहाँ पर उन्होंने काफी शोध किया है। जब वो पहली बार नूरजहाँ से मिले तो वो बहुत ही खराब मूड में थी।
पहली बार जो स्टूडियो था उसमें एक गीत की रिकॉर्डिंग हो रही थी, गीत दरबारी राग में था और उस जमाने में रिकॉर्डिंग लाइव हुआ करती थी, गीत पंच में किए जाते थे। तो नूरजहाँ जी एक ग्लास के पीछे थी, जैसे एक छोटा सा कमरा रिकॉर्डिंग का होता था, हेडफोन लगाए हुए और साजिंदे सब लोग बाहर थे और उसमें फ्लूट का एक बीट था जो बार बार खादिम हुसैन, एक बहुत अच्छे हमारे नैनवाज थे, तो वो फ्लूट बजा रहे थे लेकिन नूरजहाँ जी को पसंद नहीं आ रही थी। तो मैं जब पहली दफा गया, पहले तो मैं देखता ही रह गया कि जिस औरत के बारे में मैंने 19-20 साल सुना है, उनका गाना सुना है, उनसे प्यार किया है, उनको एडमायर किया है, वो मेरे सामने खड़ी हैं, लेकिन 2 या 3 टेक्स के बाद नूरजहाँ जी को बेहद गुस्सा आया और उनकी आवाज पूरे हॉल में गूंजती थी क्योंकि वो माइक पे थी और उन्होंने खासी लंबी लंबी खासी विविध काफी शुभ गालियों से खादिम हुसैन को कहा कि ये तरीका नहीं है, दरबारी राग का जो गंधार है वो अति कोमल है, यानी कि हारमोनियम के जो 12 सुर हैं उनमें नहीं है बल्कि उसमें जो गंधार होता है उससे जरा सा धीमा है और उसको वो बात समझ नहीं आ रही थी और नूरजहाँ जी ने जब तक उनकी मर्जी का गंधार नहीं लगा उस वक्त तक रिकॉर्डिंग नहीं करवाई।
अली बताते हैं कि नूरजहाँ हर गाने के लिए काफी तैयारी किया करती थी और फिल्म और टेलीविजन के लिए उनकी तैयारी का ढंग अलग अलग होता था।
टेलीविजन पे मैंने जहाँ तक देखा है वो बहुत ज्यादा मेहनत करती थी गाने पे, जबकि फिल्म पे इतनी मेहनत नहीं करती थी गाने पे। अब जब टेलीविजन में उनका कोई गाना होता तो वो करती ये थी कि उनके साथ उनके उस्ताद रहते थे उनके घर में ही, उस्ताद गुलाम मोहम्मद कसूर वाले, तो फर्ज कीजिए कि राग एमन में एक गीत है तो वो 2-3 दिन उनके साथ बाजे और तबले पे बैठ कर सिर्फ एमन गाती रहती थी, उनसे सीखती रहती थी, समझती रहती थी कि एमन राग क्या है, फिर जब राग उनके दिमाग में दोबारा से बैठ जाता था तो वो गीत गाती थी खुला। फिर कई दफा बाबा जी कहती थी उनको, बाबा जी के बच्चे पास होते थे, कुछ शागिर्द होते थे, उनको कहती थी ये अंतरा कह के दिखाओ, ये अस्थाई दोबारा पढ़ो, इसमें कोई जगह कैसे कहेंगी। और टेलीविजन के गाने में वो एक चीज का बहुत ख्याल रखती थी, वो ये था कि उसमें कोई जगह ऐसी जरूर हो जो कोई और ना कह सके। पूरा गीत वो मुश्किल नहीं रखती थी क्योंकि गीत के मकबूल होने में ये बात जरूरी है कि आम आदमी भी उसे गा सके। अब फिल्म का उनका तरीका और था, वो स्टूडियो आती थी दोपहर में किया करती थी रिकॉर्ड और एक तो दफा धुन सुनने के बाद वो गाना रिकॉर्ड करा देती थी, उनको याद बहुत जल्दी हो जाता था गीत, मतलब मौसिकार को एक या दो दफा से ज्यादा कहना नहीं पड़ता था। बल्कि मुझे याद है वो कहती थी कि पहली बार गीत मौसिकार का है, दूसरी बार मेरा है, वो भूल जाएगा मैं भूलूंगी नहीं। और वहां पे अगर आप उनको रिकॉर्ड करते देखते तो वो एनिमेटेड भी ज्यादा होती थी, वो अपने ऊपर गीत ज्यादा तारी भी करती
थी।
अली अदनान ने अक्सर नूरजहां को स्टूडियो में पीछे बैठकर उन्हें रिकॉर्डिंग कराते देखा है। जिस चीज की ओर उनका सबसे ज्यादा ध्यान गया वो ये था कि वो गाते गाते पसीने से सराबोर हो जाती थी।
ब्लाउज पहनती थी जिनका गला भी बहुत लो होता था और पीछे कमर से भी बहुत नजर आता था, तो मैं उनके पीछे बैठा होता था। तो शुरू में जब वो गाना रिकॉर्ड करना शुरू करती थी तो फ्रेश होती थी, तैयार होकर आती थी दोपहर के वक्त हमेशा मैंने देखा, लेकिन आहिस्ता आहिस्ता उनकी पीठ पर पसीने के कतरे जमा होने शुरू आ जाते थे। और कई दफा मैंने देखा कि जब वो गाना गाकर उस जगह से गई हैं तो जमीन पर पसीना पूरा फैल चुका है, वो इस कदर जान मारती थी।
किश्वर नाहिद पाकिस्तान की नामी शायरा हैं और नूरजहां की करीबी दोस्त भी। उस जमाने में फरीदा खानम भी नूरजहां की दोस्त हुआ करती थी। दोनों को अक्सर तेज रफ्तार कारों में लाहौर की सड़कों पर घूमते देखा जाता था, लेकिन जब उनकी कार गवर्नमेंट कॉलेज के सामने पहुंचती थी तो खूबसूरत युवा लड़कों को देखने के लिए अपने आप धीमे हो जाती थी।
असल में ये बहुत आजाद जमाना है, ये 60 से भी पहले का है, 58-59 का, जबकि फरीदा खानम गाड़ी चलाती थी और नूरजहां उनके साथ बैठती थी। और शिजान जो माल रोड पे था उस पे जो नौजवान इस तरह होते थे कि पैसे रखते थे वो तो होटल के अंदर चले जाते थे, और जिनकी जेब में पैसे नहीं होते थे वो होते थे खूबसूरत, वो बाहर खड़े सिगरेट पीते रहते थे। तो गुजरते हुए उन सारे नौजवानों को देखती थी। फरीदा खानम की गाड़ी की रफ्तार कभी सुस्त नहीं हुई थी जिंदगी में, उनकी गाड़ी अक्सर फुटपाथ पे चढ़ जाया करती थी, लेकिन उस जगह पे पहुंच के उनकी गाड़ी की रफ्तार कम हो जाया करती थी।
भारत और पाकिस्तान की संगीत परंपराओं पर खासा काम करने वाले प्राण नेवल भारत के राजनयिक भी रह चुके हैं। उनकी नूरजहां से पहली मुलाकात 1978 में हुई जब वो अमेरिका में सिएटल में एक कॉन्सर्ट करने आई थी।
ऑर्गेनाइजर्स ने उनको पूछा, देखिए यहाँ चीफ गेस्ट बनाना चाहते हैं, पाकिस्तान की मिशन तो है नहीं यहाँ पर, लेकिन इंडियन मिशन है, वहाँ इंडियन कौंसल जनरल जो हैं बड़े शौकीन हैं म्यूज़िक के, उनके घर में म्यूज़िक फंक्शन होते हैं और आपके भी फ़ैन हैं, तो उनको अगर आप इजाज़त दें तो उनको हम चीफ गेस्ट बना लें। तो वो नूरजहां बड़ी हंसी, कहने लगी भाई बात यह है, ये बताओ ये हिंदुस्तानी वो कैसा शक्ल का कैसा है, कि वो डार्क और ऐसा हो तो मेरा मूड ख़राब हो जाएगा, तो पहले ये बताइए हाउ डज ही लुक। उन्होंने कहा जी वो पंजाबी है, लाहौर का है और बहुत ही देखने में ठीक ठाक। कहती ठप जी अगर देखने में ठीक ठाक है तो मेरा मूड ख़राब नहीं होगा, तो मैं फिर एक्सेप्ट कर लूँगी, तो कह दी बुला लीजिए उनको। फिर जब मैंने फरमाइश की उनको तो बहुत खुश हुई, उन्होंने सारे गाने, वैसे उनका जो फेवरेट गाना शुरू करती थी आवाज़ दे कहाँ है, तो जब मैंने कहा मैंने ये सुनना है लगा है मिस्र का बाजार देखो, तो बड़ी हंसी। एनीवे शी सैंग दैट सॉन्ग।
लगा है मिस्र का बाजार देखो, नई तहजीब के शाहकार देखो, लगा है मिस्र का बाजार देखो, नई तहजीब के शाहकार देखो, लगा है मिस्र का बाजार।
नूरजहां ने शादियां की, तलाक दिए, अनेक प्रेम संबंध बनाए, उनके आशिकी के किस्सों पर तो पूरी एक किताब लिखी जा सकती है। एक बार पाकिस्तान के मशहूर पत्रकार खालिद हसन ने लिखा था।
एक बार पाकिस्तान की एक नामी शख्सियत राजा तजम्मुल हुसैन ने उनसे हिम्मत कर पूछा कि आपके कितने आशिक रहे हैं अब तक। सब आधे सच, उन्होंने जवाब दिया। तो आधे सच ही बता दीजिए, तजम्मुल ने जोर दिया। नूरजहां कुछ ज्यादा ही दरिया दिल मूड में थीं। उन्होंने गिनाना शुरू किया। कुछ मिनटों बाद उन्होंने तजम्मुल से पूछा, कितने हुए अब तक? तजम्मुल ने बिना पलक झपकाए जवाब दिया, अब तक 16। नूरजहां ने ठेठ पंजाबी में क्लासिक टिप्पणी की, हाय अल्लाह, नाना कर दिया भी 16 हो गए ने।
जब दे दिया दिल की हाथ मुझे, फिर आप से शिकवा कौन करे, फिर आप से शिकवा कौन करे।
नूरजहां का सबसे मशहूर इश्क था पाकिस्तान के टेस्ट क्रिकेटर नजर मोहम्मद से, जिसकी वजह से नजर मोहम्मद का टेस्ट करियर वक्त से पहले ही खत्म हो गया।
मुझे ये पता है कि नूरजहां जी को आदमी बेहद पसंद है। अब उनको, मुझे, मैं उनके अल्फाज ही इस्तेमाल करता हूँ आपको, तो वो पंजाबी में कहती थी, जदों मैं कोई सोना बंदा वेखनी है ना, मैनू गुदगुदी शुरू हो जाती है, और कहती थी अगर मेरी जिंदगी में किसी वक्त कोई आदमी ना हो तो मेरा गाना मुझे अबेंडन कर देता है, छोड़ देता है। तो इसलिए मैं जो भी गाती हूँ उसमें जो मैं फीलिंग और इमोशन डालती हूँ वो मैंने अपने इश्क से सीखा है। और एक तो नहीं, 10-12 भी नहीं, बहुत सारे आदमी इनकी जिंदगी में आए और गए। जहाँ तक नजर मोहम्मद जी का ताल्लुक है, मैं ये जानता हूँ उनके अच्छे खासे मरासम थे, और एक दफा वो कहीं मिल रहे थे, एक इकट्ठे थे किसी कमरे में, तो नूरजहां जी के शौहर आ गए, तो उन्होंने परेशानी में कमरे की खिड़की से छलांग लगा दी, जिसके साथ उनको ऐसी चोट आई कि उनका करियर भी खत्म।
1971 के भारत पाकिस्तान युद्ध के समय उनका नाम पाकिस्तान के तत्कालीन राष्ट्रपति याहिया खान से जोड़ा गया। नूरजहां ने खुद कभी इसकी पुष्टि नहीं की, लेकिन ये सर्वविदित है कि जनरल याहिया को सुंदर औरतों का साथ बहुत पसंद था, और मैडम नूरजहां से बेहतर साथ और किसका हो सकता था। जनरल याहिया के ADC रहे अरशद समी ने एक बार मुझे एक दिलचस्प किस्सा सुनाया था।
एक शाम थी कि जनरल याहिया के दोस्त बैठे थे उनके साथ, मैं अपने कमरे में जा चुका था, तो मुझे उन्होंने समन किया, मैं गया। मुझे कहते हैं कि बेटा, ही यूज्ड टू रिपीट हिमसेल्फ, बेटा बेटा बेटा, ये नूरजहां का एक नया गाना आया, मैंने सुना है रूजान का एक नया गाना आया, मेरी चीजीता, मेरी चीजीता, डू यू नो अबाउट इट? मैं कहती नहीं। अच्छा, तो ये सारे कहते हैं कि अभी वो गाना इतना कम रिलीज हुआ कि शायद नहीं मिलेगा। तो मैंने कहा कि नहीं, मेरा ADC जो है वो लेके आएगा। तो खैर, अब मैं पठान हूँ और मेरी वाइफ जो है वो पंजाबी है, तो मैं उसको याद करता आ रहा हूँ, क्योंकि मैंने ये लफ्ज पहले कभी सुना नहीं था, मेरी चीचीदा। तो अब मैं रट्टा लगाता हुआ आ रहा हूँ उनके कमरे से अपने कमरे को, और रस्ते में मैं भूल गया, क्योंकि क्या था चीची के, आई हैड टू कॉल अप लॉन्ग डिस्टेंस माय वाइफ एंड सेड, यार वो नूरजहां का कोई गाना है, कोई फेस है, कोई चीज है, मेरी हाँ हाँ मेरी चीची था। अब वही बात, रात की 11 बज रहे, मैंने प्रेसिडेंसी की गाड़ी एक मंगवाई, उसमें बैठा, तो बोरी बाजार है कराची में एक, मैंने कहा चलो वहां चलता हूँ सीधा। दूसरी बात है, दुकानें बंद हो चुकी थी, गलियों में घूमते हुए मैं वहाँ पहुँच गया, नॉक किया, बाहर आए, मैंने कहा यार मैं आपका एक कस्टमर हूँ पुराना, तो फरमाइए। मैंने कहा जी मुझे वो एक रिकॉर्ड चाहिए, नूरजहां का नई रिलीज है, मेरी चीचीदा। कि जी जरूर आइए, कल सुबह आ जाइए, आपको दे देंगे। मैं कहा नहीं भाई, मेरी बैट लगी हुई है किसी के साथ कि मैं आज और अभी लेके आऊँ। तो कहते मुझे, कहते कि सर इस वक्त? मैंने कहा जी बिल्कुल इसी वक्त। मैंने कहा मुंह मांगी कीमत दूंगा? तो समझे कि शायद ये कोई बिगड़ा हुआ नवाब है। हम उनकी दुकान पे पहुंच के, उन्होंने दुकान खोली, रिकॉर्ड निकाला, मुझे दिया। उस जमाने में वो रिकॉर्ड 5 रुपए का हुआ करता था, मैंने उनको 50 रुपए दिए। फिर मैं प्रेसिडेंसी में आके जब गया, प्रेसिडेंट साहब को वो रिकॉर्ड दिया, बड़े, he was very elated, went into a hurrah, we've done it again.
मेरी चीचीदा, ओए मेरी चीचीदा, छल्ला महिला ने कर जाके शिकायत लाऊंगी, ओए मैनू बदोबदी।
नूरजहां फैज अहमद फैज का बेहद सम्मान करती थी। एक बार एक समारोह में मलिका पुखराज ने कहा कि फैज मेरे भाई की तरह हैं। जब नूरजहां की बारी आई तो वो बोली कि मैं फैज साहब को भाई नहीं, महबूब समझती हूँ। एक बार फैज से एक मुशायरे में उनकी मशहूर नज्म मुझसे पहली सी मोहब्बत मेरे महबूब न मांग सुनाने के लिए कहा गया। تو وہ بولے، بھائی وہ نظم تو اب نورجہاں کی ہو گئی ہے، وہی اس کی مالک ہیں، اب میرا اس پر کوئی حق نہیں رہا۔ نورجہاں نے بی بی سی سے بات کرتے ہوئے کہا،
رات کو 2 بجے کے قریب یا 1 بجے فیض صاحب میرے گھر آئے، اور میں تو قریب قریب سونے والی تھی، تو پتہ چلا انہوں نے کہا جی فیض آئے ہیں۔ میں نے کہا بھی کون ہے فیض، پتہ نہیں کون ہے، انہوں نے کہا جی فیض احمد فیض۔ او ہو، میں تو نہ دوپٹہ سر پہ نہ پاؤں میں جوتی، بھاگی باہر۔ جا کے میں نے باہر دیکھا تو ایک شخص کو پہلی دفعہ دیکھنا تو ضرورت تو نہیں ہوتی کہ میں اس کو گلے لگا لوں، اتنا مجھے ان کا کلام، ویسے ذہنی طور پہ ان کے کلام کے تو ہم عاشق تھے، ہم نے شکل تو دیکھی نہیں۔ تو وہی کہتی ہوں نا کہ ایک آرٹسٹ کے ذہن میں ایک محل ہوتا ہے خوبصورت، جس میں کوئی شہزادہ ہوتا ہے، اور اسی طرح اگر مرد کو دیکھا تو وہ بھی ایک سنگر ہے، تو وہ سوچتا ہے اس میں کوئی نیت کا سوال نہیں پیدا ہوتا کہ بری ہے، عموماً اچھی ہوتی ہے۔ تو انہوں نے مجھے دیکھا تو دروازہ کھلا ہوا تھا نا، تو فیض صاحب نے مجھے گلے لگا لیا، میں نے بھی انہیں گلے لگایا، میں نے انہیں کہا کہ آئیے گھر آئیے، کہتے بھائی میں آپ سے صرف شکریہ ادا کرنے آیا ہوں۔
اس گھٹنا کے کچھ دنوں بعد فیض اور نورجہاں کی ملاقات مشہور وکیل رضا قاسم کے گھر پر ہوئی تھی۔
ایک دفعہ فیض صاحب جب جیل سے چھٹ کے آئے تو وہ رضا بھائی کے گھر بیٹھے ہوئے تھے، اور وہاں پر نورجہاں جی ان کو مبارکباد دینے آئی، تو ان لوگوں نے کہا کہ اپنا کوئی کلام، کہ میرا کوئی کلام سنائیے، فیض صاحب نے کہا۔ اور وہ شام نورجہاں جی ان کو پوری رات ان کے گیت سناتی رہی، اس نے مجھ سے پہلے سی محبت، میرے محبوب نہ مانگ، وہ نورجہاں جی نے پہلی دفعہ مانگ آیا، پھر آج کی رات سادے دلے پر درد نہ چھیڑ ہو گایا، دونوں جہان تیری محبت میں ہار کے آ کے وابستہ ہیں اس حسن کی یادیں تجھ سے۔ یہ 7-8 گیت انہوں نے اس شام گائے تھے، انہوں نے بغیر موسیقی کے، بغیر کسی سازندے کے، یہ پوری رات گائے، اور آپ دیکھیے ان گیتوں میں فیض صاحب پیچھے جا رہے ہیں تاریخ میں۔
اور بھی دکھ ہے زمانے میں محبت کے سوا، اور بھی دکھ ہے زمانے میں محبت کے سوا، راحتیں اور بھی ہیں وصل کی راحت کے سوا، راحتیں اور بھی ہیں وصل کی راحت کے سوا، مجھ سے پہلی سے محبت میرے محبوب نماں۔
اسی محفل میں نورجہاں نے اپنا مشہور گانا رے منڈیا سیال کٹیا بھی گایا، جسے سن کر فیض شرم سے لال ہو گئے تھے۔
فیض احمد فیض کا تعلق سیالکوٹ سے ہے، اور نورجہاں جی کا ایک بے حد مشہور گانا ہے رے منڈیا سیالکوٹیا۔ تو نورجہاں جی نے جب اس شام سارے گیت گائے جو فیض صاحب نے لکھے تھے، صرف 2 فلمی گیت گائے، ایک تو وہ آج کی رات جو میرا خیال ہے جگنو فلم کا ہے گایا تھا، اور دوسرا ان کو تنگ کرنے کے لیے، چھیڑنے کے لیے منڈیا سیالکوٹیا گایا۔
چٹی دودھ چاندنی، چٹی دودھ چاندنی تے رت بہار دی ندی ساڈے پیار والی، ہو ندی ساڈے پیار والی ٹھاٹھا پئی بار دی، چھتی چھتی آ، چھتی چھتی آ جا سن چنا چن سیال کوٹیا، وے منڈیا سیال کوٹیا، تیرے مکھڑے دا کالا کالا تل۔
اپنے کریئر کے شکھر پر پہنچنے کے باوجود بھی نورجہاں کی مانویے مولیوں میں آستھا کم نہیں ہوئی تھی۔ نورجہاں پر کتاب لکھنے والے اعجاز گل بتاتے ہیں کہ ایک بار مشہور سنگیتکار نثار بزمی کے چائے کے پیالے سے چھلک کر چائے ان کے جوتے پر گر گئی۔ نورجہاں نے ترنت جھک کر اپنی ساڑی کے پلو سے اسے صاف کیا۔
بزمی صاحب کے ساتھ نورجہاں کی بہت سی فلمیں تھیں، اور بزمی صاحب اپوائنٹمنٹس لینے کے لیے، ریہرسل کے لیے، آڈیشن کے لیے ان کے پاس جایا کرتے تھے۔ تو ایک دفعہ وہ چائے کی ٹرالی میں جب نورجہاں نے انہیں چائے پیش کی تو چائے جو ہے گر پڑی، غالباً پیالی سے چھلک پڑی۔ تو نورجہاں جو ہیں وہ اپنا دیدہ جہاں خاتون تو تھیں، اور انہوں نے پھر وہ اپنا ساڑی کے پلو سے وہ چائے جو ہے صاف کی، اور بزمی صاحب بولے کہ یہ آپ کیا کر رہی ہیں میڈم؟ تو میڈم نے بہت ہی اچھی بات کہی، اس نے کہا کہ ہم جو کچھ بھی ہیں آپ کی وجہ سے ہیں، اگر آپ کمپوزرز آپ میوزک ڈائریکٹرز نہ ہوں تو ہم کچھ بھی نہیں ہوں گے. اور یہ میرے لیے اعزاز ہے کہ مجھے یہ موقع ملا کہ میں یہ صاف کر رہی ہوں ساڑی سے چائے, اس لیے کہ میں بہت بہت سمجھتی ہوں کہ آپ کا بہت بڑا حصہ ہے ہماری مقبولیت میں, ہماری شہرت میں. آپ کے بغیر ہم کچھ بھی نہیں.
جب گانے کی بات چلتی ہے تو اکثر نور جہاں اور لتا منگیشکر کی تلنا کی جاتی ہے. دلچسپ بات یہ ہے کہ یہ دونوں مہان گائکائیں ایک دوسرے کو اپنا آدرش مانتی ہیں.
سہگل صاحب اور نور جہاں, یہ فلموں میں دو میرے آدرش تھے. اور میں نور جہاں جی کا جو گانے کا ڈھنگ تھا بہت سریلی تھی وہ, اور دوسری بات یہ تھی کہ بول کیسے کہنے چاہیے, یہ میں نے ان سے ہی اس وقت سیکھا. جب انہوں نے مجھے سنا اور مجھے کہا کہ تم ریاض کرو, تم بہت اچھا گاتی ہو, جب بھی اس کے بعد میرا نام ہوا تو مجھے پاکستان سے وہ فون کرتی تھی, لیٹرز آتے تھے ان کے.
دوسری طرف نور جہاں کے من میں بھی لتا کے لیے اتنا ہی سمان تھا.
لتا جی, لوگ کہتے ہیں بھائی تمہیں اتنا مانتی ہیں, لتا جی تمہیں استاد سمجھتی ہیں, تمہیں پیار کرتی, یہ سب میں سمجھتی ہوں ان کا بڑا پن ہے نا. لتا تو لتا ہیں, لتا جی کی طرح میری نظر میں ابھی تک کوئی پیدا نہیں ہوا.
جہاں تک دونوں کے گانے کے انداز کی بات ہے, علی عدنان ایک باریک وشلیشن کرتے ہیں.
اگر آپ لے دیکھیں تو دونوں خواتین کا بے حد مضبوط ہے. سر دیکھیں, دونوں سریلا گاتی ہیں, لیکن میرے حساب سے لتا جی تھوڑی سریلی زیادہ ہے نور جہاں جی سے. اس کے بعد ہم آ جاتے ہیں راگ اور تال میں. دونوں عورتیں راگداری خوب جانتی تھیں, دونوں نے مختلف مشکل راگوں میں کئی گیت گائے ہیں. تال میں دونوں گاتی ہیں, نور جہاں جی نے زیادہ تال گائے ہیں. لتا نے اکثر گیت کہروا دادرا تین تال میں گائے ہیں, جبکہ نور جہاں جی نے اکتالے میں بھی گایا ہے, آڑے چوتالے میں بھی گایا ہے. اور نور جہاں جی کی ایک بات تھی تال میں جو لتا جی میں نے نہیں دیکھی, جب تال اپنی چال بدلتی ہے, یعنی اگر ایک گیت ہے تو کہروے میں چار ماترے میں, لیکن اس کی چالیں چار چھ دفعہ بدلتی ہیں, تو ساتھ اپنا گانا بھی چار چھ دفعہ بدلتی ہے. یہ چیز مجھے لتا جی میں نظر نہیں آئی. اب اس کے بعد اگر ہم آکار اور النکار دیکھ لیں, آکار یعنی پیور گانا, النکار یعنی کہ اورنمنٹیشن, جیسے مرکی کھٹکا زمزمہ بہلاوا. النکار میں دونوں عورتیں بے حد مہارت رکھتی تھیں, لیکن لتا جی سادھارن گانا زیادہ گاتی تھیں, کم النکار استعمال کرتی تھیں, نور جہاں جی زیادہ کرتی تھیں, لیکن دونوں کو مہارت ایک جتنی. آکار وہ چیز ہے جس میں نور جہاں جی بہت آگے تھیں لتا سے. نور جہاں جی کی رینج ایک نوٹ کم ہے لتا جی سے, لیکن ان کا آکار اتنا اچھا ہے اور ان کا تھرو اتنا اچھا ہے آواز کا کہ لگتا ہے کہ وہ تین ساڑھے تین آکٹیو میں گاتے ہیں, سب کو پیچھے چھوڑتے ہیں. تو جس چیز کو دیکھ لیں وہ ہے کہ دل پہ کس کا گانا اثر کرتا ہے. میرا خیال ہے کہ اس میں نور جہاں جی تھوڑا آگے ہیں. اس کی وجہ یہ ہے کہ نور جہاں جی ماں بھی تھیں, بہن بھی تھیں, کئی لوگوں کی داشتہ بھی تھیں, بیٹی بھی تھیں, بہت رشتے انہوں نے نبھائے. ہر احساس, ہر جذبات, ہر محسوس آپ کو سمجھتی ہیں. لتا جی کی زندگی زیادہ اکیلے گزری, انہوں نے شاید اتنا محسوس نہیں کیا محبت اور نفرت کو جتنا نور جہاں جی نے کیا. ویسے بھی نور جہاں جی بہت ایموشنل عورت تھی, تو میرا خیال ہے جہاں تک فیلنگ کمیونیکیٹ کرنی ہے وہ نور جہاں جی بہتر کرتی ہیں.
دونوں جہان تیری محبت میں ہار کے وہ جا رہا ہے کوئی شب غم گزار کے, وہ جا رہا ہے کوئی شب غم گزار کے.
ریحان فضل, بی بی سی, دلی.